بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحج أشهر معلومات. صدق اللہ العظیم. آج جو موضوع منتخب کیا گیا ہے، وقت کے لحاظ سے تو بہت مناسب موضوع ہے. آج ہمارے لحاظ سے 29 ذی القعدہ کی 29 تاریخ ہے. ہو سکتا ہے مغرب کے وقت چاند کی خبر ہو اور رات سے ذی الحجہ کی پہلی تاریخ شروع ہو جائے، اور ذی الحجہ سے متعلق جو احکام ہیں وہ تو انشاءاللہ سب کے ذہن میں ہوں گے، اگرچہ وہ میرا موضوع نہیں ہے کہ کسی کو اگر ناخن وغیرہ کاٹنے ہوں تو مغرب سے پہلے پہلے کاٹ لے تاکہ اب سے لے کر قربانی ہونے تک ان کو بال ناخن وغیرہ کاٹنے سے رکنا پڑے تو مشقت پیش نہ آئے. باقی یہ آگے جو دن آ رہے ہیں، عبادت کے لحاظ سے بھی اللہ تعالیٰ کے یہاں بہت محبوب ایام ہیں. اللہ تعالیٰ کو ان ایام کی عبادت پسند ہے، اور رمضان کے بعد اگر دیکھا جائے تو زیادہ فضیلتیں ان ایام کی ملتی ہیں. رمضان کا مقام تو بہت اونچا ہے. بعضوں نے کہا کہ رمضان کی راتیں زیادہ بہتر، ذی الحجہ کے دن زیادہ بہتر، لیکن بہرحال مجموعی لحاظ سے رمضان کی فضیلت زیادہ ہے، اور یہ ذی الحجہ کے جو شروع کے 10 دن ہیں ان کی فضیلت رمضان کے بعد دوسرے درجے پر تو آ ہی جاتی ہے. نوافل کی کثرت ہو، درود شریف کی کثرت ہو، جمعہ کی رات ہے، اعمال کی کثرت انسان جس طرح چاہے کر لے، روزوں وغیرہ کے ذریعے سے ہو یا کسی اور ذریعے سے ہو. بہرحال آج کا جو ہمارا عنوان ہے وہ بہت اہم بھی ہے، دلچسپ بھی ہے، لیکن اس لحاظ سے بھی مشکل ہے کہ چونکہ ہمیں تذکرہ کرنا ہے حضور صلی اللہ علیہ وسلم کے حج کا، کہ حضور صلی اللہ علیہ وسلم نے کس طرح حج فرمایا، کیا طریقہ اختیار فرمایا، اور ظاہر ہے اس میں بہت زیادہ احتیاط کی ضرورت ہے کہ کہیں ہم کوئی غلط بات نہ کہہ دیں، آپ صلی اللہ علیہ وسلم نے کوئی عمل نہ کیا ہو اور ہم اسے کہہ دیں کہ آپ صلی اللہ علیہ وسلم نے کیا ہے. احکام کے لحاظ سے پھر بھی بیان کرنا ذرا آسان ہوتا ہے، فقہا اس کو واضح کر دیتے ہیں. اس لحاظ سے احادیث کو بیان کرنا یا آپ صلی اللہ علیہ وسلم کے طریقوں کو بیان کرنے میں احتیاط زیادہ برتنی ہوتی ہے. خیر، حضور اکرم صلی اللہ علیہ وسلم کے حج کا واقعہ انتہائی دلچسپ ہے. بہت مفصل مختلف علماء نے اس پر بحث کی ہے، بعضوں نے مختصر، بعضوں نے تفصیل سے اسے لکھا ہے. ہمارے شیخ الحدیث رحمۃ اللہ علیہ کی مستقل کتاب ہے اس موضوع پر، حجۃ الوداع کے نام سے. اس کے بعد پھر اس پر اضافہ فرمایا اور آپ صلی اللہ علیہ وسلم کے جتنے عمرے ہوئے تھے ان عمروں کے متعلق جو روایات تھیں وہ بھی جمع کی ہیں. تو مستقل علماء کی تصانیف ہیں، اور اس میں سے بھی آپ صلی اللہ علیہ وسلم کے جو خطبات ہیں، حجۃ الوداع کے خطبات جو آپ صلی اللہ علیہ وسلم نے دیے تھے، ان خطبوں کو مستقل جمع کیا گیا. وہ علیحدہ موضوع ہے، وہ آج کے موضوع میں ہو سکتا ہے تھوڑا سا اس کا ذکر آ جائے، لیکن وہ مستقل موضوع ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس موقع پر کیا نصیحتیں فرمائی تھیں، امت کو کن کن باتوں کی تاکید فرمائی تھیں. خیر، اب ہم اصل موضوع پہ آتے ہیں کہ حضور اقدس صلی اللہ علیہ وسلم کا یہ حج. ایک تو ہمیں اس میں، اصل میں مجھے ساتھ ساتھ اس طرح بھی چلنا ہے کہ ہمیں کیا سبق دیے گئے، کہ حضور صلی اللہ علیہ وسلم نے جس طرح زندگی گزاری اور جس طرح صحابہ کو اپنے ساتھ رکھا، وہ صرف گھریلو زندگی نہیں تھی کہ گھر میں کس طرح رہتے ہیں، باہر مسجد آتے ہیں تو کیا کرتے ہیں، بلکہ چونکہ دین کامل تھا تو نبی سے بھی آپ صلی اللہ علیہ وسلم نے وہ تمام کام کروائے تاکہ صحابہ قریب رہ کر تمام چیزوں کو دیکھ لیں اور امت میں ایک تعلیم جاری ہو جائے۔ صحابہ نے آپ صلی اللہ علیہ وسلم کو دیکھا، پھر آپ صلی اللہ علیہ وسلم سے صحابہ نے جو سیکھا وہ آگے سلسلہ چلتا رہا اور اب تک چلتا آ رہا ہے۔ تو سفر میں بھی صحابہ کا ساتھ ہونا یہ مستقل تعلیم تھی۔ سفر میں کس موقع پر کیا واقعہ پیش آتا ہے، کون شخص آتا ہے، کیا سوال کرتا ہے، کس کو کیا تکلیف پہنچتی ہے، ہر موقع پر حضور صلی اللہ علیہ وسلم کے طریقے کی تعلیم دی گئی کہ دیکھو اس موقع پر یہ کرنا چاہیے، اس موقع پر یہ کرنا چاہیے۔ صرف حج نہیں ہے بلکہ ایک ایک قدم پر نئی نئی تعلیمات دی گئی ہیں۔ ایک تو آپ صلی اللہ علیہ وسلم کا سفر تعلیمی سفر، پھر حج کا سفر جو ارکان اسلام میں سے اہم رکن ہے، پھر بڑا مجمع صحابہ کا آپ صلی اللہ علیہ وسلم کے ساتھ، اور پھر زندگی کے آخری ایام کا سفر ہے۔ زندگی کے آخری ایام، اس کے بعد آپ صلی اللہ علیہ وسلم یا ذی الحجہ کا مہینہ اور اس کے بعد محرم، سفر 2 مہینے، اور ربیع الاول کی ابتدا میں آپ صلی اللہ علیہ وسلم دنیا سے تشریف لے گئے۔ تو اس لحاظ سے یہ پوری زندگی کا گویا خلاصہ اور نچوڑ اور آپ کی تعلیمات کا خلاصہ اس میں ہمیں ملتا ہے، بہت اہم ہے۔ خیر، اب ہم اس کی ابتدا کرتے ہیں کہ حضور اکرم صلی اللہ علیہ وسلم، اس لیے کہ واقعہ تو بہت مفصل ہے، مجھے معلوم نہیں کہ ان میں کون سی باتیں کہنی اور کون سی نہیں کہنی، لیکن انشاءاللہ کوشش کرتا ہوں کہ ضروری باتیں، اہم باتیں اس میں آ جائیں۔ پہلی بات تو یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے جب حج کا ارادہ فرمایا تو حج کا ارادہ فرمانا یہ اخیر، یعنی ہجرت کے 10ویں سال کا واقعہ ہے۔ تو سوال یہ ہے کہ ہجرت کے 10ویں سال جو آپ صلی اللہ علیہ وسلم کے زندگی کا آخری سال ہے، اس میں اگر آپ صلی اللہ علیہ وسلم نے حج کا ارادہ فرمایا تو حج کی فرضیت کب آئی تھی؟ مشہور قول اس بارے میں یہی ہے کہ حج کی فرضیت سن 6 ہجری میں آئی تھی۔ اگر سن 6 ہجری میں حج کی فرضیت آئی تھی، وللہ علی الناس حج البیت من استطاع الیہ سبیلا کی آیات نازل ہوئی تھی، تو سوال یہ ہے کہ پھر آپ صلی اللہ علیہ وسلم نے تاخیر کیوں فرمائی؟ ایک مستقل مسئلہ ہے، ظاہر ہے ہر مسئلے میں ہم جائیں گے تو طویل ہو جائے گا، یہ مستقل مسئلہ ہے۔ اور بعض علماء کی رائے یہ ہے کہ آپ صلی اللہ علیہ وسلم پر جو آیات نازل ہوئیں اور حج کی جو فرضیت ہوئی ہے وہ آخری دور میں ہی ہوئی تھی، سن 9 ہجری کے بعد۔ سن 9 ہجری میں تو موقع ہی نہیں تھا کہ حج کے لیے تشریف لے جاتے مستقل، تو اس لیے اس کے بعد آپ صلی اللہ علیہ وسلم نے، تاکہ صحابہ کا مجمع جمع ہو جائے اور مختلف اطراف سے آنے والوں کو سہولت ہو، تو سن 10 ہجری میں آپ صلی اللہ علیہ وسلم نے پہلا حج فرمایا تھا، گویا کہ سن 9 یا 10 ہجری میں حج کی فرضیت آئی تھی۔ اس سے پہلے، سن 10 ہجری میں جو حج فرمایا، اس سے پہلے آپ صلی اللہ علیہ وسلم نے سن 9 ہجری کے اخیر میں، ذی الحجہ کے مہینے میں، آپ صلی اللہ علیہ وسلم نے، یعنی حج کے وقت سے پہلے، ابو بکر صدیق رضی اللہ تعالی عنہ کو امیر حج بنا کر مکہ مکرمہ بھیجا، حج وہاں بھیجا کہ وہاں کچھ اعلانات کرنے تھے۔ اب انہوں نے جا کر حج فرمایا تھا یا حج نہیں کیا تھا، صرف اعلانات کے لیے گئے تھے، واللہ عالم۔ بہرحال آپ صلی اللہ علیہ وسلم نے ابو بکر صدیق رضی اللہ عنہ کو امیر بنایا، وہ کچھ صحابہ کے ساتھ تشریف لے گئے، بعد میں حضرت علی رضی اللہ عنہ کو بھیجا تھا کہ یہ اعلانات کرنے ہیں، وہاں جا کر اعلانات کیے گئے، مختلف اعلانات تھے۔ گویا کہ آئندہ سال آپ صلی اللہ علیہ وسلم حج کے لیے بڑے مجمع کے ساتھ تشریف لانے والے ہیں، تو پہلے سے یہ اعلانات سن لو، آئندہ سال اس پر عمل ہونا چاہیے۔ مختلف اعلانات تھے، الا لا یحج بعد العام مشرکن، اس سال کے بعد آئندہ سال، جیسے کہ فتح ہو چکا تھا مکہ، آئندہ سال سے اب کوئی مشرک حج کے لیے نہیں آئے گا۔ عرب میں دستور تھا کہ لباس اتار کر، کپڑے اتار کر وہ طواف کیا کرتے تھے، ان کو یہ تھا کہ ہم جن کپڑوں میں گناہ کر لیتے ہیں ان کپڑوں میں یہاں آ کر عبادت کریں، کپڑے اتار کے طواف کرتے تھے۔ اعلان کر دیا، لا یطوف بالبیت عریان، कोई बगैर लिबास के तवाफ करना तवाफ नहीं कर सकता, किसी को इजाज़त नहीं होगी। खैर, आप सल्लल्लाहु अलैहि वसल्लम ने सन 10 हिजरी में हज के लिए तशरीफ़ ले जाने का इरादा फरमा लिया, अज़म फरमा लिया, ऐलान फरमाया, अतराफ़ से लोग जमा होने शुरू हुए, बड़ी तादाद में लोग जमा हो गए मदीना मुनव्वरा में, और आहिस्ता आहिस्ता जमा होते रहे। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के साथ हज में तशरीफ़ ले जाते हुए मदीना में कितना मजमा जमा हुआ, मीकात पे कितने लोग आए और अराफात में कितने लोग जमा हुए, तादाद को शुमार करना मुमकिन नहीं है। जिन्होंने बताया, अंदाज़ा बताया, 1,24,000 अंदाज़ा ही है, बाकी यकीनी तौर पर नहीं कहा जा सकता कि 1,14,000, 24,000 या उससे ज़्यादा ये तादाद थी या उससे कई गुना ज़्यादा तादाद थी, वल्लाहु आलम। खैर, बड़ा मजमा, सहाबा ने जितना बयान किया यही कि बड़ा मजमा, आगे पीछे दाएं बाएं हर तरफ देखो तो मजमा ही मजमा नज़र आता था, बेशुमार यानी बड़ी तादाद में सहाबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ हज करने की सआदत हासिल करने के लिए तशरीफ़ लाए, मदीना मुनव्वरा में जमा हुए मीकात में, और बहुत से लोग सीधे मक्का मुकर्रमा पहुंच गए। आप सल्लल्लाहु अलैहि वसल्लम ने हफ्ते के रोज़ 25 ज़िलक़ादा, हमारे यहाँ 29 है आज, 25 ज़िलक़ादा हफ्ते के रोज़ आप सल्लल्लाहु अलैहि वसल्लम ने जोहर की नमाज़ मस्जिद नबवी में पढ़ाई। जोहर की नमाज़ पढ़ाने के बाद तशरीफ़ ले गए और ज़ुल्हुलैफ़ा मकाम, जिसको आजकल मीकात कहा जाता है, अब से कुछ अर्से पहले वहाँ पर उसको बीर अली कहा जाता था, अब यार अली के नाम से भी वो जगह मारूफ है। अली नामी कोई और शख्स थे जिनकी तरफ निस्बत की गई उस कुओं की, तो बीर अली या अबयार अली के नाम से वो जगह मारूफ थी, और आजकल मीकात, मस्जिद मीकात कहा जाता है, ये ज़ुल्हुलैफ़ा है। आप सरासर वहाँ तशरीफ़ ले गए, वहाँ पर मशहूर कौल के मुताबिक 5 नमाज़ें पढ़ीं उस दिन की, असर, मगरिब, ईशा, फजर, और दूसरे दिन की जोहर की नमाज़ पढ़ने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने एहराम की नियत कर ली। चादर तो ओढ़ी हुई थी, एहराम की नियत कर ली, और एहराम की नियत करने से पहले हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने गुसल भी फरमाया था। सहाबा को ज़ाहिर है कि अब मजमा जब साथ चल रहा है तो उनको अहकाम भी सिखाए थे, तो तमाम चीज़ों को ज़ाहिर है यानी तफसीलात तो बहुत हैं, लेकिन यही था कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को तालीमात भी दी, ये करना है, ये करेंगे, ये करेंगे। यहाँ पर आप सल्लल्लाहु अलैहि वसल्लम ज़ुल्हुलैफ़ा से एहराम में दाखिल हुए, हमारे यहाँ तो हम एहराम कहते हैं कि नीचे लुंगी पहन ली मर्दों ने, ऊपर चादर ओढ़ ली, तो ये एहराम ओढ़ लिया। एहराम का ये ज़ाहिरी अलामत है, असल एहराम है नियत और तलविया। नियत कर ले इंसान महरम होने की, और दिल से नियत कर ले और ज़ुबान से लब्बैक पढ़ लेता है तो महरम बन जाता है, यह एहराम है। खैर, आप सल्लल्लाहु अलैहि वसल्लम ने गुसल भी फरमाया और खुशबू भी इस्तेमाल फरमाई, उसके बाद और सरों में आप सल्लल्लाहु अलैहि वसल्लम ने तलबीद कहा जाता है कि चूंकि आम हालात में तो टोपी इमामा पहनने का दस्तूर हुआ करता था, इस वक्त सफ़र में चूंकि सर खुला रहेगा, बाल लंबे हैं तो बिखर जाएंगे, मुश्किल होगी, मुशक्क़त होगी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने बालों पर कोई ऐसी चीज़ लगा ली जिससे बाल जमे रहें। अब चूंकि एहराम में सर को इस तरह साफ़ नहीं करना है कि बाल गिरें, तो बालों को जमाने के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई चीज़ लगा ली जिसे तलबीद कहा जाता है। अब हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम वहाँ से नमाज से फारिग हुए, नमाज से फारिग होकर आप सल्लल्लाहु अलैहि वसल्लम ने तलबिया पढ़ा, लब्बैक अल्लाहुम्मा लब्बैक, मैं हाजिर हूँ ए अल्लाह मैं हाजिर हूँ, लब्बैक ला शरीक लक लब्बैक, मैं हाजिर हूँ ए अल्लाह तेरा कोई शरीक नहीं, मैं हाजिर हूँ, जैसे एक बंदगी के इजहार के तौर पर कि मैं हाजिर हूँ या अल्लाह तूने बुलाया मैं हाजिर हूँ, तेरी इताअत के लिए तैयार हूँ। इन्नल हमदा व नेअमता, हर किस्म की तारीफ़ें, हर किस्म के एहसानात, इनामात तेरे ही तरफ से आते हैं, ला शरीक अलग, तेरा कोई शरीक नहीं। वहाँ से आप सल्लल्लाहु अलैहि वसल्लम ने तलबिया पढ़ा, सहाबा रज़ी अल्लाहु अन्हुम देखते रहे सीखते रहे, देखते रहे वो सीखते रहे। साथ साथ एक मसला भी बता दूं, अल्लाह करे कि हमारी बात पूरी हो जाए, वरना है मौजू बहुत तवील है, कि यहाँ पर आप सल्लल्लाहु अलैहि वसल्लम ने जब एहराम बांधा तो यहाँ पर मसला, अब मसले के लिहाज से चूंकि हर एक को जो भी वहाँ जाता है उसको ये मसला पेश आता है कि मीकात से एहराम आप सल्लल्लाहु अलैहि वसल्लम ने बांधा है तो एहराम मीकात से बांधना बेहतर है या उससे पहले इंसान बांध ले उसमें ज़्यादा फजीलत है। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो मीकात से एहराम बांधा था, मस्जिद नबवी से नहीं, मदीना मुनव्वरा से नहीं। तो सवाल यह है कि ये आप सल्लल्लाहु अलैहि वसल्लम का वहाँ मीकात से अहराम बांधना ये सहाबा की सहूलत के लिए था ताकि सब वहाँ पहुँच जाए और वहाँ जाकर अहराम बांध ले, सहूलत के लिए था या फजीलत के लिए था, इसमें उलमा का इख्तिलाफ़ है। बहरहाल हनफिया के नज़दीक बेहतर है कि इंसान पहले से अहराम बांध ले, इसलिए कि जितना लंबा लंबा इंसान अहराम में रहेगा फजीलत भी उतनी ज़्यादा होगी, तो जल्दी अहराम बांध लेना बेहतर है। इंसान मदीना मुनव्वरा से मस्जिद नबवी से ही अहराम बांध ले, सहूलत भी है फजीलत भी है। लेकिन अगर कोई ज़ाहिर अहादीस के लिहाज से इस पर अमल करना चाहे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ एहराम बांधा था मैं भी यहाँ बांध लूँ, तब भी कोई हैरत नहीं, वो भी ठीक है। ये एक मसले की बात है, चूँकि इख्तिलाफी है, दोनों तरफ के दलाइल हैं, तो मामला यानी गोया मसले के लिहाज से दलाइल के लिहाज से बात तवील हो जाएगी। खैर, अब ये तारीख हो गई, हम साथ साथ दिनों को भी याद रखते रहें। हफ्ते के रोज़ आप सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा में जोहर की नमाज़ पढ़ाई थी जब 25 ज़िलक़ादा थी। जोहर की नमाज़ मस्जिद नबवी में पढ़ाई, 5 नमाजें ज़ुल्हुलेफ़ा में पढ़ी। तो इतवार का दिन शुरू हो गया जो कि 26 तारीख, 26 26 तारीख है और इतवार का दिन है। यहाँ से आप सल्लल्लाहु अलैहि वसल्लम महरम होकर चलना शुरू हुए। एक मुख्तसर खाका हज का जहन में मैं बता दूँ, उसके बाद ज़रा तफसील कर लेता हूँ कि 25 तारीख को आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ से चलना शुरू हुए। आइंदा इतवार को, उसके बाद वाली इतवार, पूरा एक हफ्ता, इतवार के दिन 4 तारीख थी ज़िलहिज्जा की, आप सल्लल्लाहु अलैहि वसल्लम मक्का मुकर्रमा में दाखिल हुए। इतवार के दिन 4 तारीख को आप सल्लल्लाहु अलैहि वसल्लम मक्का मुकर्रमा में दाखिल हुए। फिर उसके बाद हज की जो तरतीब होती है वही मैं इसलिए बता रहा हूँ ताकि मुख्तसर खाका जहन में हो तारीखों का, कि 4 तारीख को मक्का मुकर्रमा में दाखिल हुए, उसके बाद तवाफ़ सही वगैरह जो अहकाम थे वो अदा किए। 8 ज़िलहिज्जा को मीना जाना होता है, आप सल्लल्लाहु अलैहि वसल्लम 8 ज़िलहिज्जा को मीना तशरीफ़ ले गए, उसके बाद हज की तरतीब चलती रही। फिर आगे वही हज की जो तरतीब होती है, 8 ज़िलहिज्जा को मीना, फिर 9 ज़िलहिज्जा को आराफात, उसकी रात जब हो गई तो रात को मुज़दलिफ़ा, 10 ज़िलहिज्जा को मीना दोबारा तशरीफ़ लाए, 11, 12 और 13 तारीख की दोपहर तक आप सल्लल्लाहु अलैहि वसल्लम मीना में ठहरे, और 14 तारीख यानी 13 तारीख की दोपहर को आप सल्लल्लाहु अलैहि वसल्लम मकाम अबतह या मकाम मुहस्सब तशरीफ़ ले गए, और फिर 14 तारीख को फजर की नमाज मक्का मुकर्रमा में आप सल्लल्लाहु अलैहि वसल्लम ने अदा फरमाई हरम काबा के सामने, और वहाँ से फिर आगे मदीना मुनव्वरा के लिए तशरीफ़ ले गए। ये खाका मैं ख़ुलासा बता रहा था तारीखों का, अब उसकी ज़रा मैं तफसील कर देता हूँ। अब हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम इतवार के रोज़ चले हैं मस्जिद मीकात ज़ुल्हुलेफ़ा से, उस वक्त तो खैर कोई मस्जिद नहीं थी, मीकात से चले हैं, ज़ुल्हुलेफ़ा से आगे चले। साथ में क़ुरबानी के जानवर साथ रखे थे जिनको हदी कहा जाता है। हमारी उर्दू ज़ुबान में क़ुरबानी का लफ्ज़, एक क़ुरबानी वो होती है जो यहाँ आम लोग करते हैं, हम मुख्तलिफ़ जगहों पर क़ुरबानी करते हैं कराते हैं, उसको भी क़ुरबानी कहते हैं। अरबी में उसके लिए लफ्ज़ उदहिया इस्तेमाल होता है, और दूसरा हम क़ुरबानी का लफ्ज़ इस्तेमाल करते हैं जो हाजी ज़बह करता है, वो हज की क़ुरबानी, वो मुस्तकिल है। हम उर्दू में दोनों को क़ुरबानी कहते हैं, लेकिन असल में अरबी के लिहाज से दोनों अलग अलग चीज़ें हैं। ये उदहिया है जो आम शख्स करता है, हाजी जो करता है उसको दम या हदी कहा जाता है। दम तमत्तु, दम किरान, या हदी तमत्तु, हदी उल किरान, हदी दम कहा जाता है। दोनों में फ़र्क है, दोनों के अहकाम अलग हैं। खैर, तो यहाँ से आप सल्लल्लाहु अलैहि वसल्लम ने क़ुरबानी के जानवर साथ लिए। एहराम कौन सा था आप सल्लल्लाहु अलैहि वसल्लम का? हमारे लिहाज से राजह कौल के मुताबिक आप सल्लल्लाहु अलैहि वसल्लम ने किरान फरमाया था। जिन्होंने हज के अहकाम पढ़े हैं उनको अंदाज़ा है कि हज की 3 किस्में मशहूर हैं। अगर कोई शख्स मीकात से एहराम जब बांधता है और ये नीयत करता है कि मुझे वहाँ जाकर सिर्फ हज अदा करना है, تو اس کو حج افراد کہا جاتا ہے۔ کوئی شخص میقات سے یہ نیت کرتا ہے کہ مجھے ابھی تو جا کر عمرہ کر کے حلال ہو جانا ہے، پھر میں جب ذی‎الحجہ جب 8 تاریخ آئے گی اس وقت میں منیٰ جاؤں گا اور حج کا احرام اس وقت باندھوں گا، تو یہ عمرہ کرنے کے بعد حلال ہوگا پھر حج کا احرام باندھے گا، اس کو حج تمتع کہتے ہیں۔ اور اگر کوئی شخص میقات ہی سے یہ نیت کرتا ہے کہ میں عمرہ اور حج کی دونوں کے ایک ساتھ احرام باندھتا ہوں اور نیت کرتا ہوں، اس کو قارن کہا جاتا ہے۔ بہرحال حضور صلی اللہ علیہ وسلم نے جو حج فرمایا، آواز صاف ہے یا آواز صاف نہیں ہے؟ اچھا، ٹھیک ہے، اگر فون کرنا ہو تو میں فون کر لوں اگر اس میں صاف نہ ہو آواز۔ ٹھیک ہے، میں فون کرتا ہوں۔